यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकले सभामुख चयन गर्ने, मौसममा फेरि परिवर्तन, केही स्थानमा वर्षातको समेत सम्भावना र कोरोना भाइरसको संक्रमणलाई लिएर चीन गम्भीर, नियन्त्रणमा प्रभावकारी कदम चाल्न राष्ट्रपति शी चिनफिङको निर्देशन। प्रतिनिधि सभाको बैठक अहिले केही बेरमा संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको संसद बैठकमा सभामुख चयनको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र उम्मेद्वारी दर्ता भएकोले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभामुख पदमा उहाँ निर्वाचित हुने निश्चित छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले व्यापार वृद्धि र आर्थिक विकासका क्षेत्रमा ढुक्क भएर काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। 68 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनमा सुधार गर्दै व्यापार सहजीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो।
भन्सारमा भारु सटे काउन्टर हुनैपर्छ, त्यसपछि क्वारेन्टाइन खाद्य गुण स्तर मापन गर्ने यन्त्रहरू पनि त्यहाँ हुनु जरुरी छ। भेहिकल स्क्यानर मेसिनहरू राख्ने भन्ने कुरा भनेको हामीले धेरैको यो आर्थिक वर्षमा हामीले राखेर त्यसको उद्घाटन गरेर देखाउनु छ र निजी क्षेत्रको साथीहरूलाई हामीले सहजीकरण गरेका छौँ। पूर्व पश्चिम राजमार्गबाट दक्षिणी सिमाना जोड्ने सड़कहरू 4 लेनका 6 लेनका बनाइरहेका छौँ, व्यापारिक कोरिडोरहरू बनाइरहेका छौँ, औद्योगिक क्षेत्र बनाइरहेका छौँ, भन्सारको पूर्वाधार बनाइरहेका छौँ। निजी क्षेत्रलाई आह्वान छ, ढुक्क भएर काम गरौं, सरकार तपाईँहरूका समस्या सुन्न र समाधान गर्न सँगै टेबलमा बसेर कुरा गर्न तयार छ। भन्सार प्रशासनको साथीहरूलाई सुझाव छ, अहिले राम्रो काम गर्ने अवसर छ, यसको लाभ लिउ र हामीले अनुभूति हुने किसिमको भन्सार सेवा दिने आजको यो दिवसमा प्रण गरौं।
अर्थ मन्त्रालयका सचिव राजन खनालले भन्सार विभाग व्यापार सहजीकरणको नेतृत्वदायी संस्था भएकोले यसले व्यावसायिक क्षेत्रले अनुभूति गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो। राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले भन्सार पूर्वाधारको विकास गर्दै विभाग आगामी आर्थिक वर्षभित्र डिजिटल पेमेन्टमा जान आवश्यक रहेको बताउनुभयो। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले व्यापार सहजीकरण र नियमन व्यवसाय मैत्री बनाउँदै भन्सार सुधारका प्रक्रियाहरू सोत्साहित भएर अघि बढ्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघीय अध्यक्ष भवानी राणाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन भन्सारको विभागीय भूमिका रहने भएकोले भन्सारलाई भुक्तानी मैत्री र व्यवसाय मैत्री बनाएर लैजान सुझाव दिनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरले भन्सार प्रशासनमा धेरै सुधार भइरहेको भन्दै रक्सोल नाका तत्काल सुचारू गर्न सुझाव दिनुभयो। आज देशका केही पहाड़ी क्षेत्रमा मौसम सामान्य बदलिरहे पनि देशका अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी पहाड़ी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पूर्वी उच्च पहाड़ी क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। हाल पश्चिम तराई लगायत मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागे पनि अपरान्हपछि विस्तारै हटेर जाने बताइएको छ। कुहिरो लागेको स्थानमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसो नै रहने हुँदा चिसोबाट बस्ने उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज राति देशको मध्य र पूर्वी पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भोलि दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै मध्य र पूर्वी तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। संघीयता आएसँगै स्थानीय तहहरूमा न्यायिक समितिले मेलमिलापमा मुद्दाहरू हेर्दै आएका छन्। गम्भीर प्रकृतिका मुद्दा बाहेक सामान्य विवाद समाधानका लागि न्यायिक समितिले काम गर्ने गरेको भए पनि मेलमिलाप सम्बन्धी ठोस योजना नहुँदा लमजुङ जिल्लामा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ। लमजुङबाट संवाददाता सरोज विश्वकर्माको रिपोर्ट।
समुदायमा हुने सामान्य झैझगडा तथा घरायसी समस्यालाई मेलमिलाप प्रक्रियाबाट टुङ्ग्याउँदै आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताउनु भयो।
समाजमा विभिन्न किसिमका अपराधहरू घट्छन्, घटनाहरू घट्छन्, त्यसमा सामान्य घटनाहरू समाज भनेको सामान्य झैझगडाहरूलाई घरायसी समस्याहरूलाई चाहिँ प्रहरीले पनि सकेसम्म मेलमिलापकै सिद्धान्त चाहिँ अवलम्बन गर्दछ र त्यो अनुसार चाहिँ काम पनि गरेको छ।
मेलमिलाप प्रक्रिया आफैमा नयाँ चाहिँ होइन, परम्परागत रूपमा विभिन्न समस्या समुदायले आफ्नै शैलीमा समाजका घटनाहरू मिलापत्र गराउँदै आएका थिए। यद्यपि प्राचीन कानूनको परिधिमा रहेर कानूनी प्रक्रियाबाट नै मेलमिलाप गराउँदा अदालती प्रक्रियामा कम खर्च र सहज हुने कानून व्यवसायी बुद्धिसागर बरालले बताउनुभयो।
अहिले यसलाई चाहिँ नयाँ कानूनको रूपमै विकसित गरेर अनुभव र अनुसन्धानका आधारमा मेलमिलाप कार्यक्रमलाई अघि बढाइएको छ र यसले चाहिँ अदालती प्रक्रियालाई छिटो छरितो कम खर्च र सहजता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो अनुभव छ।
लमजुङ जिल्ला अदालतको तथ्याङ्क अनुसार मेलमिलाप सम्बन्धी अधिकांश मुद्दा असफल हुनुमा दक्ष र तालिमप्राप्त मेलमिलापकर्ताको अभाव भएको अदालतको ठहर छ। मेलमिलापको औचित्यलाई प्रभावकारी बनाउन स्थानीय तह र राज्य पक्षबाट नै ठोस कार्ययोजना हुनुपर्ने नागरिक समाज लमजुङका प्रतिनिधि दीपक बरालले बताउनुभयो।
यो अहिलेको सन्दर्भमा मेलमिलापको औचित्य छ र त्यसलाई चाहिँ अझै चाहिँ राज्यले स्थानीय सरकारदेखि जुन व्यवस्था गरेका छ उहाँहरूलाई सुशिक्षित गर्ने उहाँहरूलाई त्यो चाहिँ समाजमा चाहिँ मेलमिलापकर्ताहरूलाई न्यूनतम भने नि उसको दैनिक जेलाको व्यवस्था गरेर वातावरण बनाउने काम भयो भने यसले चाहिँ राम्रै रूप लिन सक्छ तर अझै पनि स्थानीय सरकारहरूले त्यसलाई चाहिँ बनाउन सकिरहेछन्।
जिल्ला अदालत लमजुङको पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार 159 मुद्दा मेलमिलापका लागि पठाइएकोमा करिब 68% मुद्दा असफल भएका हुन्। पछिल्लो समय अधिकांश मेलमिलापका मुद्दाहरूलाई स्थानीय तहमा गठन भएका न्यायिक समितिले हेर्दै आएका छन्। रेडियो नेपालका लागि सरोज विश्वकर्मा, रेडियो नेपाल, लमजुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेनमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिका लागि आह्वान गरिएको छ। पार्टीभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच आगामी महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा विवाद भएपछि पौडेल पक्षले बहिष्कार गरेपछि अवरूद्ध भएको बैठक अनौपचारिक कार्यदल मार्फत सहमति जुटेपछि पुनः बैठक बोलाइएको हो। पार्टी सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले महाधिवेशनको मितिलाई यथावत राखी आवश्यकता अनुसार अन्य कार्यसूचीमा परिवर्तनका लागि सहमति भएको बताउनुभयो। बैठक पार्टी मुख्यालय सानेपामा बस्नेछ। कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी 9.5 महिनापछि 15 दिनका लागि खोलिएको छ। नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघले उपकुलपति र रजिस्ट्रार नियुक्तिको विषयलाई लिएर केन्द्रीय कार्यालयमा गत चैत 27 गतेदेखि तालाबन्दी गरेका थिए। एउटै विश्वविद्यालयमा 2-2 जना उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको भन्दै गरिएको तालाबन्दी अस्थायी रूपमा खोलिएको छ। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। झापाबाट काठमाडौँ आउँदै गरेको 2496 नम्बरको माइक्रोबस सिन्धुलीको कमलामाई नगरपालिका 2 भद्रकाली डुंग्रे भन्ज्याङमा दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका 11 गट्ठागर निवासी 38 वर्षीय मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 20 यात्रुको सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। बाक्लो हुस्सो र तीव्र गतिका कारण माइक्रोबस दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। लागू औषध तस्करी गर्ने 3 जनालाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट डुमरिएका 39 वर्षीय मोहम्मद खालिद, सोही ठाउँका 19 वर्षीय अशोक कुमार र भारत बिहारका 22 वर्षीय विनोद सहनी रहेका छन्। पक्राउ परेका 3 जनालाई आज पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो। गाँजा तस्करी गर्न प्रयोग भएको 2Z1749 नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भोजपुरको पर्यटकीय स्थल मैयुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाईको थलोमा बन्न पुगेको छ। अग्ला हिमश्रृंखलादेखि तराईका फाँट हेर्नका लागि पर्यटकहरूको भीड़ लाग्न थालेको छ। भोजपुरबाट संवाददाता गणेश विष्ट।
पूर्वी पहाड़ी जिल्ला भोजपुरमा पर्ने यो स्थल पर्यटकको रोजाईमा पर्न थालेको छ। यो डाँडा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरूको लागि पहिलो रोजाईमा पर्ने गरेको छ। यहाँबाट सगरमाथा, कञ्चनजंघा, मकालु, लोसे लगायतका 8000 मिटर अग्ला 6 हिमाल देख्न सकिन्छ, जसले पर्यटकको मन लोभ्याउने गरेको छ।
भोजपुर जिल्लाको एकदमै चर्चित र सबैले चिनिरहेको ठाउँ अहिले यो मयू हाँसपोखरी पर्यटकीय हिसाबले एकदम सुन्दर देखिन्छ। अहिले यो 2020 भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहले र माथि केन्द्रदेखि पनि यो मुन्दुम टेललाई पनि सफल बनाउन अनि यो पर्यटकलाई धेरै भित्रनका लागि यहाँको गाउँपालिकाले पनि राम्रो काम गरेको जस्तो देख्छु।
भोजपुर र खोटाङको सिमानामा पर्ने 3,165 मिटर अग्लो टेम्के डाँडाबाट शुरू हुने पदयात्रा, 3,350 मिटर अग्लो मयू डाँडा, 4,155 मिटर अग्लो सिलचुङ डाँडा हुँदै 3,750 मिटरको साल्पा पोखरीमा पुग्न सकिन्छ। यस क्षेत्रको विकासका लागि प्रदेशिक सरकारले 2 करोड बजेट विनियोजन गरेको छ, जुन क्षेत्रबाट पर्यटकहरूले भरपूर मनोरञ्जन लिने गरेका छन्।
मयू डाँडा भनेको सुन्थे, जहाँ आउने अवसर मिलेको थिएन, आज धेरै रमाइलो लागेको छ, सोचे भन्दा रमाइलो लागेको छ।
सुक्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरूको अर्को मन लोभ्याउने ठाउँ हाँसपोखरी पनि यसैको काखमा अवस्थित रहेको छ। ठूला घाँसे मैदान, फराकिलो चौरी खर्क तथा बेरीगोठको बीचबाट डाँडाको सिरेसिर दर्जनौ प्रजातिका गुराँस, साँप, कट्टुस, लोक्टा, विविध जडीबुटी तथा घना जंगलको अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
भोजपुरको मयूङ डाँडा आकर्षक पर्यटन स्थलका रूपमा विकसित हुँदै यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अन्तर्राष्ट्रिय प्रसंग। चीनका राष्ट्रपति शी जिनपिङले कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको र त्यसले देशमा गम्भीर परिस्थिति ल्याउन सक्ने भन्दै संक्रमण नियन्त्रणका लागि प्रभावकारी कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। कोरोना भाइरसका कारण कम्तीमा 56 जनाको मृत्यु भइसकेको र 2,000 भन्दा बढ़ी संक्रमित व्यक्तिको उपचार भइरहेको अवस्थामा राष्ट्रपति शीले उच्च अधिकारीहरूसँगको भेटमा कोरोना भाइरसलाई नियन्त्रणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिनुभएको हो। चीन सरकारले कोरोना भाइरसको संक्रमण पुष्टि भएको वुहान शहरमा संक्रमित व्यक्तिको उपचारका लागि 15 दिनको अवधिमा 2 ठूला अस्पताल बनाइसकेको छ। त्यसको अतिरिक्त वुहान लगायतका स्थानमा आउजाउमा रोक लगाउनुका साथै सार्वजनिक यातायात सेवामा पनि रोक लगाइएको छ। टर्कीको पूर्वी भेगमा केन्द्र बनाएर हिजो आएको शक्तिशाली भूकम्पमा परिमर्नेको संख्या 31 पुगेको समाचार छ। रिक्टर स्केलमा 6.8 मापन भएको शक्तिशाली भूकम्पका कारण एलाजिक प्रान्तमा सबैभन्दा बढ़ी क्षति भएको समाचार छ। उद्धार कार्य जारी रहेको र हालसम्म 1,400 को घाइते अवस्थामा उद्धार गरिएको त्यहाँको सरकारी स्रोतले जनाएको छ। भूकम्पीय जोखिम राष्ट्रमा पर्ने टर्कीमा बेला बेलामा शक्तिशाली भूकम्प गइरहन्छ। यसअघि सन् 1999 गएको शक्तिशाली भूकम्पमा कम्तीमा 17,000 को ज्यान गएको थियो। र अमेरिकी विमान निर्माता कम्पनी बोइङले अहिलेसम्मकै सबभन्दा ठूलो यात्रुवाहक विमान बोइङ 777 विमानको परीक्षण उडान सम्पन्न गरेको छ। बोइङ 777X विमान 2 इन्जिनयुक्त 252 फिट लामो भएको बताइएको छ। अर्को वर्षदेखि व्यापारिक उडानमा ल्याइने 777X बोइङ विमान 1,360 यात्रु क्षमताको एयरबससँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारिएको बोइङ व्यवस्थापनले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभाको आजको बैठकले सभामुख चयन गर्ने, मौसममा फेरि परिवर्तन, केही स्थानमा वर्षातको समेत सम्भावना र कोरोना भाइरसको संक्रमणलाई लिएर चीन गम्भीर नियन्त्रणमा प्रभावकारी कदम चाल्न राष्ट्रपति शी जिनपिङको निर्देशन। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।